السلام علیکم،
یہ وائس آف امریکہ واشنگٹن ہے اور پروگرام جہاں رنگ کے ساتھ میں ہوں اسد حسن، پروڈیوسر ہیں گل رخ. آج کے اس پروگرام میں جن موضوعات پہ، جن ٹاپ سٹوریز پہ ہم بات کریں گے، ان میں سب سے پہلے مومند ایجنسی میں خود کش دھماکہ، 20 افراد کی ہلاکت، حالیہ دنوں میں دہشت گردی کی لہر پہ بات ہوگی اس سیگمنٹ میں. دوسرا ہمارا حصہ صدر اشرف غنی افغانستان کے، ان کا یہ بیان کہ خیبر پختونخوا اور بلوچستان کی صورتحال، اس پہ ان کی تشویش اور ان کا یہ کہنا کہ یہ جنگ بند ہونی چاہیے. پاکستان کو ان کے بیان کی مذمت یا کی گئی ہے پاکستان کی جانب سے، اس کا ہم جائزہ لیں گے. ان کے اس بیان کے قد و خال کیا ہیں اور مقاصد کیا ہیں. تیسرا ہمارا جو سیگمنٹ ہے اس میں ہم جائزہ لیں گے کہ بلوچستان کے ایشو پہ، جس کو بھارت یہ سمجھتا ہے کہ وہاں پہ انسانی حقوق کی خلاف ورزیاں ہو رہی ہیں، بھارت کی پوزیشن کیا ہے. پاکستان اسے اندرونی معاملات میں مداخلت قرار دیتا ہے اور توقع اب یہ کی جا رہی ہے کہ اقوام متحدہ کا جو جنرل اسمبلی کا اجلاس ہے، اس میں پاکستان اور بھارت ریسپیکٹولی کشمیر اور بلوچستان کے اندر انسانی حقوق کی مبینہ خلاف ورزیوں پہ بات کریں گے. پروگرام کا ہمارا چوتھا سیگمنٹ ایک مختلف اور رپورٹ ہے، جس میں یہ کہا گیا ہے کہ ایک تازہ ترین رپورٹ جس میں بتایا گیا کہ دنیا کے خطرناک ٹیررسٹ گروپس کون سے ہیں، اس کے اندر ایک ماؤسٹ یا ماؤ باغیوں کا گروپ ہے جو بھارت کے اندر بیسڈ ہے اور اپنی کاروائیوں کے اعتبار سے اسے دنیا کا چوتھا خطرناک ترین دہشت گرد گروپ قرار دیا گیا ہے. پروگرام کا ہمارا آخری حصہ شام کے مہاجرین کا کرائسس، ممکنہ طور پہ یہ معاملہ اقوام متحدہ کے اجلاس میں اہمیت اختیار کر سکتا ہے، یہ ہمارے آج کے موضوعات ہیں. چلتے ہیں پروگرام کے پہلے سیگمنٹ کی جانب. پاکستان کا قبائلی علاقہ مومند ایجنسی، اس کی تحصیل ہے امبار، اس کے ایک دور دراز علاقے میں ایک خود کش دھماکہ ہوا ہے ایک مسجد کے اندر اور اس میں کم از کم 20 افراد ہلاک ہوئے ہیں، 30 سے زیادہ زخمی ہوئے ہیں. نماز جمعہ کے بعد یا نماز جمعہ کے دوران یہ دھماکہ کیا گیا. مومند ایجنسی کا یہ قبائلی علاقہ، اور جب خود کش دھماکہ ہوا تو وہاں بڑی تعداد میں لوگ بتائے جاتے ہیں کہ موجود تھے. دھماکے کے نتیجے میں بیشتر افراد کی موت مسجد میں ہی واقع ہو گئی، جبکہ بعض زخمیوں نے اس وقت دم توڑ دیا جب انہیں قریبی ہسپتالوں میں لے جایا جا رہا تھا. دور دراز کا علاقہ، کمیوٹ، ٹرانسپورٹیشن، ان چیزوں میں ایشوز رہتے ہیں اور اس کی وجہ سے یہ کیجولیٹیز ہوئی ہیں. ہلاکتوں کی تعداد مختلف چینلز پہ مختلف رپورٹ ہو رہی ہے، لیکن یہ منیمم تعداد ہے جو ہم آپ کو بتا رہے ہیں، اور ہم کوشش کر رہے ہیں کہ ہمیں وہاں پہ مومند ایجنسی سے یا اس سے ملحقہ جو ایجنسی ہے، خیبر ایجنسی ہے، وہاں سے ہمیں کچھ ہمارے دو جرنلسٹ باجوڑ ایجنسی وہاں سے لوگ جوائن کر سکیں اور کچھ اپڈیٹ ہم لے سکیں ان سے. تو ہمارے ساتھ انالیسز ہم جنرلی بھی لیں گے کہ اوور آل ٹیررزم یا عسکریت پسندی یا دہشت گردی کی جو کوششیں حالیہ دنوں میں، ان میں اضافہ نظر آیا ہے. ہم نے یہ دیکھا ہے کہ عید کے موقع پہ، عید کی چھٹیوں میں کراچی، شکارپور، سندھ کو ہدف بنانے کی کوشش کی گئی، کوئٹہ میں سریاب روڈ پہ دھماکہ ہوا، اسی طرح پنجاب میں کچھ گرفتاریاں ہوئیں اور کے پی کے اندر بھی بڑے حملے کرنے کی کوششیں کی گئیں دو شہروں میں، اور اس میں وہ زیادہ کامیاب نہیں ہو سکے، لیکن بہرحال ایک ایفرٹس نظر آتی ہیں. کیا ہے عسکریت پسندوں کے مد نظر اور کس نوعیت کے جو گروپس ہیں وہ ان کے پیچھے ہو سکتے ہیں؟ بریگیڈیئر محمود شاہ صاحب ہمارے ساتھ ہیں، فارمر سیکیورٹی چیف فاٹا، اور ہمیں جوائن کر رہے ہیں جنرل عبدالقیوم صاحب، ایکسپرٹ ڈیفینس اینڈ سیکیورٹی ایشوز کے، اور اس کے ساتھ ساتھ نیچرلی جو حکومت کی پالیسی ہے اگینسٹ ملیٹنسی، اس پہ بھی گہری نظر رکھے ہوئے ہیں. دونوں مہمانوں کا بہت شکریہ اور خیر مقدم. بریگیڈیئر صاحب، آپ فرمائیے گا، یہ مومند ایجنسی، اس کا ذرا خاکہ بھی، اس کا نقشہ بھی آپ کے سامنے ہوگا. دور دراز کے علاقے کو ہدف بنایا گیا ہے، اس کو کیا سمجھا جائے، ٹیرر کریٹ کرنا، یا واقعتاً یہ اتنی کمزور گراؤنڈس کے اوپر موجود ہیں عسکریت پسند کہ اب وہ ان کے لیے بڑے شہروں میں یا بندوبستی علاقوں میں ٹارگیٹ کرنا ذرا مشکل ہو رہا ہے؟ اس یہ دھماکہ کیا ریفلیکٹ کرتا ہے؟
بالکل، ابھی جو ہمارے بارڈر کے بالکل ایکراس جو ہے، وہ ٹیررزم کے جو ہائیڈ آؤٹس ہے یا جو ٹیررسٹ کے سورسز ہے وہ موجود ہے، اور مجھے حیرانگی ہے کہ کافی چیزیں اس کو دیکھ نہیں رہی ہے. پہلے وہ پاکستان کے اوپر اور پاکستان کو بلیم کرتے تھے، اور پاکستان میں خاص طور شمالی ہندوستان میں اور باقی لوگوں پہ ان علاقوں سے خاص کیا، اور ابھی کوشش یہ ہے کہ ہم اپنے بارڈر سے مضبوط کریں، کیونکہ جو ٹیررسٹ ہے یہ بارڈر کے اطراف بیٹھے ہوئے ہیں اور وہاں سے ان کے جو بھی خاص تعداد شاید ان کے طور سے رائے ہوں. تو انہوں نے آج یہ واقعہ کیا ہے، یہ امبار کا علاقہ ہے محمد، کیونکہ باجوڑ کے ساتھ نزدیک ہے، امبار کا علاقہ ہے. تو میں سمجھتا ہوں کہ اس کے اندر صحیح
برگیری صاحب ہم آپ کو دوبارہ ڈائل کرتے ہیں، آپ کی آواز جو ہے وہ تھوڑی اس کے اندر ایکو ہے اور ہم اس کو پراپر سمجھ نہیں پا رہے ہیں۔ جنرل عبدالقیوم صاحب، سینیٹر جنرل عبدالقیوم صاحب ہمارے ساتھ ہیں، بہت شکریہ جنرل صاحب آپ کا۔ ظاہر ہے یہ تو ایک واقعہ ہے، مختلف دہشت گردی کے واقعات رونما ہوتے رہتے ہیں، لیکن ذرا براڈر پکچر میں یہ بتائیے گا کہ ایک بار پھر یہ تاثر ملتا ہے پچھلے ایک ہفتے کے اندر جو کوششیں کی گئی ہیں پاکستان کے مختلف علاقوں میں کارروائی کرنے کی، اس سے یہ تاثر ملتا ہے کہ کہیں نہ کہیں یہ عسکریت پسند گروپ یا تو اپنے آپ کو ری آرگنائز کر رہے ہیں یا مختلف جو سپلنٹر گروپس ہیں ان کے درمیان کسی لیول پہ کوآرڈینیشن بڑھ رہی ہے، کیسے دیکھیں گے آپ؟
دیکھیں، یہ جو دہشت گرد ہیں ان کے نیٹ ورکس پاکستان میں تو کافی حد تک ختم کیے گئے ہیں،
صحیح،
اور ان کو ان کی ٹوٹل ان کا جو ٹیلی کمیونیکیشن کا سسٹم، ان کا انٹیلیجنس کا سسٹم، ان کی فائنانشیل جو ادھر تھے، ان کی ہائیڈ آؤٹس، ان کے سلیپر سیلز تو کافی حد تک، میں یہ نہیں کہتا 100%، آبویسلی اٹ از ڈیفیکلٹ، لیکن یہ ان کو تقریباً وہ ان کی بیک بون ٹوٹی ہے۔ لیکن مسئلہ صرف یہ ہے کہ چونکہ ویسٹرن بارڈر ہمارا لمبا ہے اور ٹریڈیشنلی وہ صحیح چیک نہیں ہوتا، 262 کراسنگ پوائنٹس ہیں جن سے ایٹ ول لوگ آتے اور جاتے ہیں، تو چار وہ ریگولر ہیں، چمن والی اور انگور اڈا اور یہ خیبر والا، اس کو ابھی کنٹرول کیا گیا، آہستہ آہستہ باقیوں کو بھی کیا جائے گا۔ تو اس لیے یہ دہشت گرد، اور پھر جو دکھ کی بات ہے کہ افغانستان کی سائڈ پہ جو کنٹیگوس ایریاز ہیں ابھی وہ تقریباً ٹرائبل بیلٹ بن گئی ہے، بیکاز ادھر سے بھاگ کے وہ لوگ ادھر چلے گئے اور وہاں ان کے ہائیڈ آؤٹس ہیں، اور افغانستان کی حکومت کے لیے وہ نو گو ایریاز ہیں، یعنی وہ نیٹو کے لیے بھی نو گو ایریاز تھے، وہاں ان کی بھی بالکل کوئی نہیں چلتی تھی اور وہ آگے نہیں آ سکتے۔ تو دیئر فور یہ چیزیں کاروائیاں ہو رہی ہیں، دیٹ از وائی ہم افغانستان کی حکومت اور اپنے بھائیوں سے کہتے ہیں کہ ہم اکٹھا مل بیٹھ کے تو بارڈر کو زیادہ بہتر طریقے سے گارڈ کرنے کی ضرورت ہے، اور ہمارے اندر انٹیلیجنس لیول پہ شیئر ہونا چاہیے، اور ملٹری آپریشن جو ڈائریکٹریٹ ہے ان کے لیول پہ ہمیں بات کرنی چاہیے، تو وہ ہم کرتے رہے ہیں۔ لیکن افغانستان کے اندر سچویشن پہ مکمل کنٹرول نہیں ہے،
ٹھیک ہے،
اور وہ ہم سب کو پتا ہے،
اور افغانستان سے یہ کہا جاتا ہے جنرل صاحب
مکمل کنٹرول نہیں رہا بیکاز آف دی ٹرائبل سوسائٹی، تو وہ ہے کہ اس وجہ سے یہ ابھی مسجد میں دھماکہ کر دیا، ادھر کر دیا، پھر فارن ایجنسیز جو ہیں جو ان کو فیڈ کرتی ہیں، جو ان کو انٹیلیجنس دیتی ہیں، جو ان کی لاجسٹک کا خیال کرتی ہیں، جو ان کے پیچھے ہیں ٹوٹلی، اور جن کے ایجنٹ ہمارے ہاتھوں میں بھی ہیں جو مانتے ہیں کہ ہم یہ کر رہے ہیں، تو اس لیے یہ اس وقت ہی ختم ہوگا جب بین الاقوامی سطح پہ بین الاقوامی برادری بھی اپنی کو ذمہ داری لے کے تو ان کے ساتھ ان ملکوں کو جو ریجنل کنٹریز ہیں جو یہ گیمیں کھیل رہے ہیں ان کو روکیں گے۔ وہ بلکہ وہ پنجابی میں ہم کہتے ہیں نا کہ چور اور وہ خود ہی مطلب ہے چوری کرے اور خود ہی شور مچائے، چور مچائے شور جیسے کہتے ہیں، اسی طرح الزام پاکستان پہ لگ رہا ہے کہ ٹیررسٹ کا جو سینٹر ہے وہ ادھر ہے،
میں اس جانب آنا بھی چاہتا ہوں آپ کے،
چونکہ ادھر افغانستان میں کنٹرول نہیں ہے لیکن بلیم پاکستان کے اوپر ہے، تو مطلب ایک پروپیگنڈا ہے، اور ہمیں ہم بارہ کہتے ہیں کہ سب کو مل کے ہمیں ریجنل کنٹریز کو بیٹھ کے سر جوڑ کے بیٹھنا ہوگا، تو آپ کی یہ مداخلت اور یہ جو ریاستی دہشت گردی ہے کشمیر کے اندر ہو یا افغانستان کے اندر ہو یا کہیں کسی بھی دنیا کے کونے میں، پیلسٹائن کے اندر ہو یا عراق کے اندر ہو یا سیریا کے اندر ہو، اس کو ساروں کو ختم کرنا ہوگا۔ آپ کے چوائسز نہیں ہونے چاہیے کہ آپ کو یہ چیز سوٹ کرتی ہے وہاں قتل و غارت کریں، جہاں سوٹ نہیں کرتا وہاں دوسرے ملکوں پہ الزام لگائیں کہ یہ کیوں نہیں اندر۔
اچھا جنرل صاحب، مجھے اس میں ذرا اب تھوڑا سا کاؤنٹر کوشچننگ بھی ہو جائے، آپ نے بڑی کنوکشن کے ساتھ کچھ باتیں بتائی ہیں، آپ نے اشارہ بھی کیا ہے کہ کچھ ایجنسیوں کے ایجنٹس جو اقرار کر چکے ہیں وہ پاکستان کے پاس ہیں، لیکن بہت سارے سوالات یہ بھی پیدا ہوتے ہیں کہ وہ کیوں اتنے اسٹرانگ ڈوزیئرز آپ انٹرنیشنل کمیونٹی کے سامنے نہیں رکھ سکے ہیں، کیس پاکستان کا اسٹیبلش نہیں ہو سکا ہے، اگر وہ اسٹرانگ ہوتے تو کیس ہوتا، اسٹیبلش ہوتا، ایک بات۔ اور دوسری بات، آپ نے چونکہ خود ہی اشارہ کر دیا، میں افغانستان کا اور بھارت کا موقف بھی دینا چاہتا ہوں، وہ یہ کہتے ہیں کہ پاکستان کے جو خاص طور پہ یہ علاقے ہیں یہاں پہ دہشت گردی को प्रमोट किया जा रहा है, और कल का जो बयान था, मुश्तरका स्टेटमेंट जो जारी हुआ, उसमें तो बकायदा इनडायरेक्टली ये कहा गया कि दर हकीकत पॉलिटिकल ऑब्जेक्टिव्स हासिल करने के लिए टेररिज्म को, इंतहा पसंदी को बकायदा कहना चाहिए कि एक शक्ल दी जाती है। और आज का जो सदर अशरफ गनी का बयान है वो ये कहते हैं कि खैबर पख्तूनख्वा और बलूचिस्तान इन सूबों के अंदर पाकिस्तान की मिलिट्री फोर्सेस के जो ऑपरेशंस हैं वो बंद होने चाहिए हैं, यहाँ पे वायलेशंस भी हो रही हैं और ये पर्पस सर्व नहीं कर रहे हैं, और ये वायलेंस दर हकीकत अफगानिस्तान और पाकिस्तान दोनों सतहों पर उनको डिस्टेबलाइज कर रहा है। तो ये उनका मौक़िफ़ भी है और इसके अंदर सवालात भी हैं, अब इसको रिस्पॉन्ड कीजिएगा।
देखिए, पहली बात आपने की है कि हम डोजियर इन चीजों के सबूत के क्यों नहीं देते। देखिए, हम डोजियर दे रहे हैं, प्राइम मिनिस्टर ने पर्सनल लेटर्स लिखे हैं, सेक्रेटरी जनरल यूनाइटेड नेशन के पास पूरी डिटेल्स पहुंचाई गई हैं, आपके जो बाकी बिग फाइव है सिक्योरिटी काउंसिल के मेंबर्स सबको इंडिविजुअली, उनके सारे एम्बेसडर्स को यहाँ बुला के यूरोपियन यूनियन के लोगों को बताया गया है, प्रूफ दिखाए गए हैं, फोटोग्राफ्स दिखाए गए हैं, और ये चीजें, और ये हमारे दिखाने की बात नहीं है, दुनिया इतनी बेदारा नहीं है बिल्कुल। ये वेस्टर्न कंट्रीज जिनको एक चलते बंदे की जेब के अंदर मोबाइल का भी पता होता है, आप ट्रस्ट करें कि इनको पता है व्हाट इज हैपनिंग, दे नो इंडिया की इन्वॉल्वमेंट है, और ये वो, ये चक हैगल ने जो कि सेक्रेटरी ऑफ डिफेंस हैं अमेरिका के रहे हैं, उन्होंने एक यूनिवर्सिटी में 2011 में लेक्चर देते हुए कहा कि इंडिया इज फाइनेंसिंग प्रॉब्लम्स इन पाकिस्तान, और इसमें कोई दो राय नहीं है, और ये अमेरिका को भी पता है, वेस्ट को भी पता है, तो इसलिए नतीजतन फिर क्यों नहीं हो रहा, बिकॉज दुनिया के दोहरे स्टैंडर्ड्स हैं, उनकी ह्यूमन राइट्स इज नो प्रायोरिटी, इखलाकियात या ह्यूमन वैल्यूज की कोई कदर नहीं है वेस्ट के अंदर, जिस तरीके से यहाँ आपने देखा कि यहाँ अफगानिस्तान में तो पठानों को मार के लिटा के उनकी बॉडी के ऊपर यूरिनेट करते रहे लोग, ऊपर से मारा, कत्लो गारत हुई, कुछ फिर डबल स्टैंडर्ड है, इनके अपने स्ट्रेटेजिक डिजाइन है और इकोनॉमिक डिजाइन है, दैट इज वाई जहाँ सूट करता है कंट्री वहाँ बादशाह भी एक्सेप्टेबल।
अच्छा, ये मुझे बताइएगा, ये जो कल
सूट नहीं करता वहाँ वो करते हैं। दूसरा, अशरफ गनी साहब की आपने बात की, अशरफ गनी साहब इज नाइदर हेयर नॉर देयर, वो अपने मामले को तो संभाल लें खुदा के लिए, वो तो सिर्फ काबुल के महल के अंदर बैठे हैं जैसे करजई बैठे थे, उनकी तो वो अब्दुल्ला भी बात नहीं सुनते, उनकी तो कैबिनेट डिवाइडेड है, उनकी तो सिक्योरिटी फोर्सेज के कोई प्रोफेशनलिज्म नहीं है, उनके पास मुआशी सिलसिला कोई नहीं है, तो वो अभी मतलब शोर मचाते रहे। हम तो कहते हैं कि हम अफगानिस्तान से जुदा नहीं हो सकते, हमारे रिश्ते हैं, हमारी जो बॉर्डर्स के अंदर हम सात ज्योग्राफाई लियासत की हमारी तारीख है, और हम ये समझते हैं कि स्टेबल अफगानिस्तान पाकिस्तान के लिए, स्टेबल पाकिस्तान के लिए जरूरी है, और मेरे ख्याल में यहाँ को बहुत ही नीम पागल नहीं फुल्ली पागल लीडर होगा पाकिस्तान में, या कोई पॉलिटिशियन या स्टेट पर्सन होगा जो ये सोचे कि मैं अफगानिस्तान में जाके धमाके करा दूं या किसी नेबरी कंट्री में करा दूं तो पता नहीं पाकिस्तान का कोई पॉलिटिकल मफाद आगे होगा, ये तो आपके पॉलिटिकल मफाद जो है
तबाह
हो जाते हैं।
मैं ऑन बोर्ड ले लूं,
इतनी तो इंसल्ट ना की जाए
जी,
हम समझते हैं हमारे मफादात क्या है, ये रियासती आपने कश्मीर का जिक्र करे ना, आप देखें कि वहाँ ये
पैलेट। मेरा अगला सेगमेंट है, मैं आपसे बिल्कुल पूछूंगा कश्मीर के ऊपर पाकिस्तान क्या मौका एस्टैब्लिश करने जा रहा है,
ह्यूमन राइट्स एसोसिएशन ने क्या किया है, क्यों नहीं उनके दिल के अंदर ये तकलीफ होती कि ये क्या हो रहा है,
जी जनरल साहब हमारे साथ रहिएगा, सेनेटर जनरल अब्दुल क्यूम साहब आप हमारे साथ रहिएगा। मुझे भारत से ज्वाइन किया है सुशांत सरीन ने, और जिस इशू पे हम बात कर रहे हैं, आपने अफगानिस्तान और पाकिस्तान भारत दोनों के रेफरेंसेस दिए हैं डायरेक्टली इनडायरेक्टली भी, तो मैं उनका पॉइंट ऑफ व्यू भी लेना चाहता हूँ। सुशांत सरीन साहब कंसल्टेंट है पाकिस्तान प्रोजेक्ट के, इंस्टीट्यूट ऑफ डिफेंस स्टडीज़ एंड एनालिसिस नई दिल्ली में बेस्ड हैं। सुशांत बहुत शुक्रिया आपका, आपने भी ज्वाइन किया। जनरल अब्दुल क्यूम साहब हमारे साथ हैं, सेनेटर और हमारी रूलिंग पार्टी के एक सीनियर मेंबर हैं, डिफेंस एंड सिक्योरिटी की एक्सपर्टीज हैं खासतौर पे उनके सामने। एक उन्होंने एस्टैब्लिश ये किया है, ये उनका पॉइंट ऑफ व्यू ये है कि इस वक्त जो पाकिस्तान के ऊपर एलिगेशन लगते हैं कि वो टेररिज्म को प्रमोट कर रहा है, दर हकीकत उनके लफ्ज़ों के मुताबिक चोर मचाए शोर है, वो ममालिक जिनकी एजेंसीज पाकिस्तान के अंदर फंडिंग करती हैं, टेररिस्ट ग्रुप्स को फंडिंग करती हैं, वही पाकिस्तान के ऊपर ब्लेम भी करती हैं। मैं कल के जो स्टेटमेंट था जिसमें इनडायरेक्टली हिंट किया गया था टेररिज्म पाकिस्तान के अंदर, और कहा गया था कि पॉलिटिकल मकासद के लिए है, सदर अशरफ गनी और प्राइम मिनिस्टर नरेंद्र मोदी उनकी मुलाकात के बाद उस पसमंद منظر میں وہ کمنٹ کر رہے تھے. میں اس پہ آپ کا نقطہ جاننا چاہوں گا کہ آپ کا نقطہ نظر اس ایشو کے اوپر ہے کیا؟ کیا پاکستان کو واقعتاً پریشرائز کرنا مقصود ہے ایجنسیز کا، یہ آپس میں ٹٹ فار ٹیٹ والا کلیا چل رہا ہے؟ ریزنز کیا ہیں اس ریجن کے اندر اس عدم استحکام کی؟
یہ پچھلے 15 سال سے آپ بھارت کو گولی ماریے، آپ افغانستان کو گولی ماریے، اشرف غنی جو بولتے ہیں آپ اس کو ردی کے ڈبے میں ڈال دیجئے، دنیا کے جتنے ممالک ہیں ان سب کا جو ایک ہی نقطہ ہے کہ بھائی افغانستان کے اندر جو کچھ ہو رہا ہے وہ پاکستان سے ہو رہا ہے، بھارت میں جو کچھ ہوا اس میں پاکستان کے صاف طور پر فنگر پرنٹس نظر آئے. اب صرف میں ممبئی کی بات نہیں کرتا، اس کے بعد بھی گرداسپور میں جو اٹیک ہوا، جو پٹھان کوٹ میں حملہ ہوا، اس میں یہ ہم نہیں کہہ رہے، یہ آپ ہی کے جو دوست ہیں امریکہ بہادر، ان کا بھی یہی ایویڈینس نکل کے آیا کہ پاکستان سے لوگ آئے تھے، پاکستان کو جو ایویڈینس دیا گیا اس پر کوئی کارروائی نہیں ہوئی، تمام چیزیں ہو چکی ہیں. تو اب یہ اتنی جو دنیا بھر ایک چیز بول رہی ہے اور پاکستان ایک چیز بول رہا ہے، یا تو پھر پاکستان سب کچھ ٹھیک بول رہا ہے اور ساری دنیا جھوٹ بول رہی ہے. لیکن ساری دنیا جھوٹ کیوں بولے گی پاکستان کے خلاف؟ ایسا کیا پاکستان میں سونے کی کھان جڑی ہوئی ہے کہ پاکستان کے خلاف ساری دنیا دشمن بن گئی ہے؟ آبویسلی پرابلمز ہیں جس کو جنرل صاحب اور ان کے جو باقی ساتھی ہیں، پیٹی بھائی جو ہیں ان کے، وہ اس چیز میں ملوث ہیں، رہے ہیں. اب جب پکڑے جاتے ہیں تو کہتے ہیں کہ یہ تو پرانی بات ہو گئی، اب نئی بات کریں گے. نئی باری جب دوبارہ ہوتا ہے تو کہتے ہیں کہ ہمارے یہاں سے نہیں ہوا، 3-4 سال کے بعد پتہ لگتا ہے ہاں جی ہمارے یہاں سے ہوا. تو یہ تو سلسلہ چلتے جا رہا ہے. اب افغانستان کے اندر اگر دیکھا جائے تو جنرل صاحب نے بڑا اچھی طرح بول دیا، اور یہ بڑا اچھا بڑا سیڈکٹیو لاجک ہے کہ جی ہم نہیں چاہتے کہ افغانستان میں کوئی عدم استحکام ہو، لیکن جو تمام لوگ افغانستان میں لڑائی لڑ رہے ہیں ان کی لیجیٹیمیٹ حکومت کے خلاف، وہ کہاں پر بستے ہیں؟ ان کی پریزنس کیا کوئٹا میں نہیں ہے؟ ان کی پریزنس، اور یہ پاکستان کے رسالے خود لکھ رہے ہیں کہ کوئٹا کے نزدیک کچلک میں ان کے چولہا بیٹھتا ہے، وہاں پر ساری ڈیسیشنز دی جاتی ہیں. جو ان کا منصور تھا وہ پاکستان کے اندر کیا کر رہا تھا، کیسے وہ گھوم رہا تھا، اس کو کس نے ویزا دیا، اس کو کس نے پاسپورٹ دیا، اس کو کس نے آئیڈینٹی کارڈ دیا، یہ تمام چیزیں ہو رہی ہیں. اب اس کے باوجود، اتنے اوورویلمنگ ایویڈینس کے باوجود پاکستان یہ کہے کہ ہم کو نہیں معلوم. پھر اس کے بعد یہ پتہ لگتا ہے کہ حقانی نیٹورک کا جو مین فائنینشیئر تھا وہ آپ کے اسلام آباد کے بارہ کھاؤ میں بیٹھا ہوا تھا، وہاں پر اس کا قتل ہوتا ہے. اس کی باڈی کیسے جاتی ہے یہ کسی کو نہیں معلوم. ملا منصور کی باڈی کیسے گئی افغانستان، گئی بھی کہ اس کو پاکستان میں دفنایا گیا، کسی کو نہیں معلوم. ان کا جو سکسیسر ہے وہ جب الیکٹ ہوتا ہے وہ پاکستان میں الیکٹ ہوتا ہے، منصور بھی پاکستان میں الیکٹ ہو رہا ہے.
میں اس کا جواب دیتا ہوں.
آپ یہ سارے دہشت گردوں کو اپنے آپ بٹھا کے پھر بولیں کہ جی ہم تو ان کے خلاف کوئی
کاروائی، جنرل صاحب ریسپونڈ اس کو کرتے ہیں،
ہم کو تو پتہ نہیں ہے کیا کر رہے ہیں.
جنرل صاحب یہ اگین وہی بات ہے،
سچ کے خلاف کی بات ہے نا.
جی جنرل عبد الکریم صاحب یہ وہی بات ہے جو آپ جیسے فرما رہے تھے کہ پاکستان کی شکایات ہیں کہ
ساری دنیا پاکستان کو کہہ رہی ہے، ساری دنیا نہیں کہہ رہی، یہ انڈیا کہہ رہا ہے اور امریکہ کہہ رہا ہے، اور یہ ایک نیکسس ہے جن کے اوپر، اور یہ اپنے ایک اسٹریٹجک فٹ ہولڈ ڈھونڈتے ہیں افغانستان کے اندر، ان کے اپنے ریزنز ہیں. نمبر ٹو میں یہ کہنا چاہتا ہوں کہ آپ یہ کہتے ہیں نا کہ پاکستان کے اندر یہ لوگ موجود ہیں، یہ ہوں گے موجود. اس کی وجہ یہ کہ 35 لاکھ لوگ پچھلے 35 سالوں سے پاکستان کے اندر ہیں، اور وہ پوری ہماری بزنس، ہمارا کمیونیکیشن، ہماری ٹرانسپورٹ، بین الاقوامی برادری نے کیا کیا ہے ان لوگوں کو ریپیٹریٹ کرنے کے لیے؟ اور ان کے اندر کوئی ٹیررسٹ ہوں گے، کوئی دہشت گرد ہوں گے، کوئی آتے ہیں جاتے ہیں. پھر یہ ان کو میرے خیال ہے پتہ نہیں ہماری مغربی سرحد کی صورتحال کیا ہے، کہ جی اس کی منلا منصور کی ڈیڈ باڈی کیسے گئی اور فلانا کیسے گیا. وہ بارڈر سے ضرور گئی، ہر روز 45 سے 50 ہزار لوگ بغیر ویزا، بغیر پاسپورٹ کے پاکستان آتے ہیں اور ادھر سے ادھر جاتے ہیں. ان کے رات کو ویڈنگ سیریمنیز اٹینڈ کرتے ہیں، ادھر جنازے کے لیے ادھر جاتے ہیں. یہ ایک ہم یہی تو رونا رو رہے ہیں. 2600 کلومیٹر لمبے بارڈر پہ 262 کراسنگ پلیسز ہیں جو مین نہیں ہیں. ہم نے 800 پوسٹیں بنائی ہوئی ہیں، بٹ وی کانٹ فلی، اور آن دی انڈین سائڈ جو ہے کنر، نورستان، پاکتیا، پاکتکا، ننگرہار، کھوس، یہ سارے ایبسولوٹلی نو گو ایریاز ہیں. اور پھر میرے بھائی آپ دیکھیں انصاف کی بات کریں کہ اگر 50 ملکوں کی فوج افغانستان میں بیٹھی رہی ہے اور پاکستان کی بندرگاہیں بھی استعمال کی, شمسی ایئر بیس بھی استعمال کی, لینڈ روٹس بھی استعمال کیے, ڈرونز بھی ہم یہاں کرتے رہے, ہمارے ساتھ مل کے انٹیلیجنس بھی شیئر کرتے رہے, تو آپ تو ناکام ہو گئے, نہ القاعدہ کو ختم کر سکے اس سے پہلے زیادہ.
لیکن جنرل صاحب ایک سوال کائنڈلی ریسپونڈ کیجیے گا,
آپ کر کے ابھی آپ پاکستان پہ کیسے ذمہ داری ڈال سکتے ہیں کہ افغانستان میں کوئی پٹاخا بھی اوڑے تو آپ کہتے ہیں اس کی دھول نہیں بیٹھتی, کہتے ہیں یہ پاکستانی کی, یہ ایک پروپیگنڈا ہے. اور انڈیا کے جو میرے بھائی ادھر سے بات کر رہے ہیں
سشانت سن,
بتائیں نا کہ کشمیر کے اندر کیا ہو رہا ہے, کیا پوری دنیا آپ کو یہ نہیں کہہ رہی کہ کشمیر میں ہیومن رائٹس کی وائلیشن ہوتی ہے, کیا آپ کو ہیومن رائٹس باڈیز نے نہیں کہا کہ ہم انڈیپینڈنٹ انکوائری کرانا چاہتے ہیں, کیا یہ ریاستی دہشت گردی نہیں ہے؟ تو آپ اس چیز کی طرف تو جانا, دیکھیں ڈبل اسٹینڈرڈ نہ رکھے جائیں ہمارے لوگ غریب.
لیکن جنرل صاحب میں ایک سوال پوچھنا چاہتا ہوں, میں ایک سوال پوچھنا چاہتا ہوں, آپ نے بھی پہلے فرمایا آپ نے پہلے فرمایا
یہ بلیم گیم ختم ہونی چاہیے اور ہمیں مل کے آگے چلنا چاہیے.
آپ نے پہلے فرمایا اسٹریٹجک ایک نیا الائنس بن رہے ہیں, آپ کا اشارہ بھارت اور امریکہ کے حالیہ تعلقات کی جانب سے. سشانت نے اس سے پہلے بڑا کرٹیکلی آپ سے کہا اور شاید کافی حد تک کہ آپ کا پیارا دوست امریکہ بہادر, پوچھنا واقعتاً یہ چاہوں گا کہ 16 سال کم از کم یہ بڑی اگریسو انگیجمنٹ رہی ہے, تو کیوں پاکستان اور امریکہ ایک دوسرے کے ساتھ ٹرانسپیرنسی کے ساتھ ایک پیج پہ کھڑے نظر نہیں آتے؟ امریکہ کو اگر یہ ازیوم کر لیا جائے کہ وہ نئے اسٹریٹجک اپنے الائی ڈھونڈ رہا ہے اس ریجن کے اندر ملیٹنسی کے خلاف بھارت جیسے, تو اس کو ضرورت کیوں پیش آئی ہے؟ پاکستان وہ ضروریات کیوں پوری نہیں کر سکا؟ عدم اعتماد کا رشتہ کیوں رہا ہے آپ کے خیال میں؟
دیکھیں پہلی بات تو یہ ہے کہ امریکہ یہاں اسٹریٹجک الائی ڈھونڈ رہا ہے چائنا کے خلاف, تو اس لیے پاکستان تو وہ گیم نہیں کھیل سکتا نا. پاکستان تو دہشت گردی کے خلاف فور فرنٹ میں تھا اور ہم نے تو پورا تعاون کیا, بہت سے لوگ جو انہوں نے پکڑے ہیں وہ ہمارے تعاون کے ساتھ اور انٹیلیجنس ایجنسیز کے ہیں. آپ اکانی نیٹ ورک کی بات کرتے ہیں, یہ کون ہے اکانی کے ٹرائب؟ یہ ایک افغان ٹرائب ہے جس کو سی آئی اے نے ٹرین کیا, سوویت یونین کے خلاف اکوپ کیا, اور یہ زیادہ تر سینٹرل افغانستان کے اندر رہتے ہیں. ہم نے تو ادھر سے ایبسولوٹلی کومبنگ کر کے ان سب لوگوں کو, کچھ کو مار دیا, تھاؤزینڈز آف دیم, اور کچھ یہ بھاگ گئے اس طرف. تو آپ کو جب یہاں پوری امریکہ کا ٹوٹل کنٹرول تھا افغانستان سائڈ بھی اور پاکستان سائڈ کے اندر, قومی بسیں جیسے چلتی ہیں اس طرح ان کے جہاز آتے اور جاتے اور آتے اور جاتے تھے, اور ڈرون ہر وقت فضا میں رہتے تھے.
مجھے ذرا سشانت کو آن بورڈ لینے چاہیے,
تعاون کیا جی. لیکن یہ اس لیے جو بات ہے وہ تعاون کی بات نہیں ہے جی. ان کی جو امریکہ کی اپنی پالیسی رہی ہے, یہ جب کسی ملک کو استعمال کر لیتے ہیں تو یہ فائٹ کرتے ہیں,
اب یہ سمجھتے ہیں پالیسی شفٹ ہے,
اور پھر بعد میں کہتے ہیں کہ ہم نے ماضی میں ویتنام میں غلطی کی تھی, ہم نے یہ کیا تھا, ہم نے عراق میں ہی جانا تھا, ہمارے یہ وقت سے پہلے کیا, یہ بعد کی بات ہے. یہ دیکھیں آپ کے ونسٹن چرچل نے بھی کہا تھا کہ امریکہ سب سے پہلے ساری غلط آپشن کو یوز کرے گا, پھر صحیح آپشن کی طرف آئے گا.
میں ذرا سشانت کو لیتا ہوں, وہ ذرا اس چائنا پروجیکٹ کو بھی دیکھیں. سشانت, جنرل صاحب نے ایک نقطہ نکالا, وہ یہ کہتے ہیں کہ ملیٹنسی کے خلاف جو پاکستان کا کوآپریشن یا کوآرڈینیشن رہی ہے اس میں کوئی زیادہ مسائل نہیں ہے, پاکستان نے بڑا اسٹرانگ ایکشن لیا ہے. لیکن ان کا یہ نقطۂ نظر ہے کہ یہ جو نئے الائنسز بن رہے ہیں, در حقیقت اس کے سامنے چائنا کو کاؤنٹر کرنا یا چائنا کے اوپر دباؤ بڑھانا ہے, اور اس لیے نئے دوستوں کی ضرورت محسوس ہوئی ہے. کیا واقعتاً بھارت اگینسٹ چائنا کسی طرح کی کوئی اسٹریٹجک جو ایڈوانسمنٹ ہو سکتی ہے اس کا حصہ بن رہا ہے یا بننے جا رہا ہے, اور اس تعلق کے پیچھے بنیاد وہ ہے؟
دیکھیے ایک دو تین چیزوں میں ایک ہو کر جواب دینا پڑے گا جی. امریکہ کو بلیم تو کرنا پاکستانیوں کی عادت بن گئی ہے, خاص طور پر جنرلوں کی, جب یہ خود امریکہ کی گود میں بیٹھے ہوئے تھے اور ڈالر لے رہے تھے, تو اس سمے یہ جو گرینڈ الائنس بن رہا تھا امریکہ اور پاکستان کا, جب پاکستان پنجاب کے اندر, بھارت کے پنجاب کے اندر کھلے طور پر ٹیررزم سپانسر کر رہا تھا, تو اس سمے تو امریکہ ان کا ساتھ دے رہا تھا, تو اس سمے امریکہ بہادر بہت اچھا تھا. افغانستان کے اندر جب امریکہ کے ساتھ یہ مل کر, اور یہ بھی ایک غلط بات پھیلائی جاتی ہے پاکستان میں کہ سی آئی اے نے ٹرین کیا, اگر تمام رسالے پڑھ لیں اور خاص طور پر جو پاکستانی لوگوں نے لکھے, ایک ڈیئر ٹریپ کر کے کتاب ہے انہیں کے بیٹی بھائی نے لکھی ہے, اور اس میں خاص طور پر یہ بول دیا گیا ہے کہ بھائی ہم نے امریکہ کو خاص بول دیا تھا کہ آپ پیسے دیں گے, اسلحہ دے دیں, لیکن ساری ٹریننگ سارے آپریشن ہم رن کریں گے. امریکہ اس میں ٹوٹلی باہر تھا. کوسٹ وارز پڑھ لیجیے, اس میں بھی یہ چیزیں تمام, اور 100 کتابوں کا اور میں آپ کو نام دے سکتا ہوں جس میں یہ
चीजें दी हुई हैं। तो ये सारा का सारा माल मत्था जो है अमेरिका के कंधे पे डालना है, इनकी मर्जी है, वो कर सकते हैं। लेकिन जहां तक चाइना का सवाल है, ये एक भारत के लिए एक एक बड़ा क्लियर वो है कि चीन में अगर तो पाकिस्तान का इस्तेमाल, चीन दो देशों का इस्तेमाल करता है, दोनों ही हमारी नजर में रोग नेशंस हैं, एक पाकिस्तान और दूसरा नॉर्थ कोरिया, और वो इनका इस्तेमाल इससे करता है। चीन के भी अमेरिकन मफाद में है कि पाकिस्तान जितना ज्यादा आइसोलेट हो उतना ही वो चीन के गोद में बैठेगा और टोटली बैठेगा, तो ये इनकी मर्जी है, वो करते रहे। लेकिन चीन अगर भारत की जो सुरक्षा है, जो भारत की सिक्योरिटी है, अगर उसमें पाकिस्तान का या किसी और देश का इस्तेमाल करके उस सुरक्षा में एक लिहाज से सेम लगाता है, तो फिर भारत को और ऑप्शन ढूंढने पड़ेंगे। अगर वो ऑप्शन अमेरिका, जापान, ऑस्ट्रेलिया या तमाम साउथ ईस्ट एशिया के देश है वो उसमें इस्तेमाल होते हैं, तो फिर बेशक वो होगा। लेकिन भारत ये भी चाहता है कि चीन के साथ उसके रिश्ते,
चलो इस इशू पे दोनों तरफ
चीन के ऊपर डिपेंड करता है कि वो पाकिस्तान की तरफ इतना ज्यादा टिल्ट करेगा कि भारत के साथ अपने रिश्ते यहाँ तक बिगाड़े कि भारत फिर अमेरिका के साथ एक लिहाज से बैलेंस आउट करे। ये चीन के ऊपर है, चीन को डिसाइड करना।
जी, दोनों मेहमानों से रिक्वेस्ट करूंगा चंद मिनट मुझे और दें, चंद सेकंड की हम ब्रेक लेंगे, ब्रेक के बाद वापस आएंगे। तो इशू इसी से मिलते जुलते हैं। अगेन जनरल साहब ने बार बार रेफरेंस दिया कश्मीर का, और बार बार रेफरेंस बलूचिस्तान के अंदर भारत की इन्वॉल्वमेंट का आता है। उस पस मंजर में हम खासतौर पर मजीद इस गुफ्तगू को चंद मिनट और आगे जारी रखेंगे। एक ब्रेक लेते हैं, ब्रेक के बाद वापस आएंगे तो इस पैनल में एक और इजाफा होगा, डिस्कशन हमारी जारी रहेगी।
आवाज़ दोस्त इनामी मुकाबला मेरी कहानी
पाकिस्तान में हमारा पता है मेरी कहानी वॉइस ऑफ अमेरिका उर्दू सर्विस पीओ बॉक्स नंबर 1353 यानी 1353 इस्लामाबाद पाकिस्तान।
और भारत में हमारा पता है मेरी कहानी वॉइस ऑफ अमेरिका उर्दू सर्विस पीओ बॉक्स नंबर 5437 या 5437 नई दिल्ली 110011 भारत।
तो इंतजार रहेगा आपकी कहानियों का।
मजीद तफसीलात के लिए urduvoa.com। आवाज़ दोस्त इनामी मुकाबला मेरी कहानी।
प्रोग्राम जहारंग में आपका खैर मकदम। ये प्रोग्राम आप वॉइस ऑफ अमेरिका वाशिंगटन से बराह रास्त सुन रहे हैं। मैं हूँ असद हसन और प्रोड्यूसर है गुलरुख। और प्रोग्राम के पिछले हिस्से में जो बात हम करते आ रहे थे उसी से मिलता जुलता ये भी सेगमेंट है। बात हो रही है अगेन उस रीजन के अंदर मिलिटेंसी, और ख़ास तौर पर जो तीन ममालिक हैं जो स्टेक होल्डर भी हैं और इस मिलिटेंसी का सामना भी है, जिनको वो एक दूसरे के ऊपर अदम एतमाद करते हैं, एक दूसरे पर इल्ज़ाम आयद करते हैं, और एक दूसरे की एजेंसियों के बारे में उनकी राय यह है कि वो दरहकीकत उनकी सॉइल के ऊपर, उनकी ज़मीन के ऊपर दहशतगर्दी फैला रही हैं। भारत से पूछा जाए, भारत के लीडरशिप के बयान इसी नोयत के होंगे, इशारा पाकिस्तान की जानेब होगा। अफगानिस्तान की लीडरशिप भी पाकिस्तान को इल्ज़ाम देगी, और पाकिस्तान से जब बात करेंगे तो ये नुक्ता नज़र सामने आएगा कि भारत की एजेंसियां अफगानिस्तान की एजेंसीज के साथ मिलकर पाकिस्तान के मुख्तलिफ इलाकों में शोरिश की जिम्मेदार हैं, और वहाँ पर वो दहशतगर्दी को या तशद्दुद को प्रमोट कर रही हैं। यही नुक्ता नज़र हमारे डिस्कशन में अभी तक सामने आया है। हमारे साथ हैं जनरल सेनेटर अब्दुल क्यूम साहब, पाकिस्तान मुस्लिम लीग नवाज, जो रूलिंग पार्टी है उसके साथ भी उनका ताल्लुक, और जो नई कमेटी, एक नई पाकिस्तान के अंदर एक फोरम जिसको डिज़ाइन किया गया है कि वो कश्मीर के ऊपर पाकिस्तान के मौक़िफ़ के मुताबिक एक अंडरस्टैंडिंग डेवलप करे और इंटरनेशनल अलाइज़ को बावर कराए कि वहाँ पर दर हकीकत सूरत हाल क्या है। ये एक तरह का एडवोकेसी ग्रुप है, उसका भी एक अहम हिस्सा है। वो हमारे साथ हैं, भारत से हमें ज्वाइन कर रखा है सुशांत अंसारी ने, कंसल्टेंट पाकिस्तान प्रोजेक्ट द इंस्टीट्यूट ऑफ डिफेंस स्टडीज़ एंड एनालिसिस, दिल्ली बेस्ड हैं, बड़े ज़बरदस्त एनालिस्ट हैं, राइटर हैं, और हमारे साथ इस सेगमेंट में हमें ज्वाइन कर रही हैं फरा अजीम शाह, एग्जीक्यूटिव एडिटर ग्लोबल अफेयर्स, फॉर्मर पार्लियामेंटेरियन हैं बलोचिस्तान की। तमाम मेहमानों का एक बार फिर बहुत शुक्रिया और खैर मकदम। जनरल अब्दुल क्यूम साहब, अब हम बात करने जा रही हैं इस हिस्से में खास तौर पर कि इंडिया की पोजीशन बलोचिस्तान से मुतालिक क्या है। भारत ने हालिया दिनों में, नरेंद्र मोदी साहब ने, प्राइम मिनिस्टर ने एलानिया कहा कि पाकिस्तान जब कश्मीर की बात की, पाकिस्तान में ने ह्यूमन राइट्स की, तो कहा गया कि सबसे ज़्यादा खिलाफ वर्जियाँ बलोचिस्तान के अंदर हो रही हैं। अक्वाम मुत्तहिदा के फोरम के ऊपर भी इसको हाईलाइट करने का इंदिया दिया गया। पाकिस्तान दूसरी जानेब मुतवक्के तौर पे अक्वाम मुत्तहिदा में जब प्राइम मिनिस्टर आएंगे तो एक बार फिर कश्मीर के इशू को वो हाईलाइट करेंगे, वहाँ पे पाकिस्तान के बकौल जो पाकिस्तान के अंडरस्टैंडिंग के मुताबिक जो वायलेशंस हो रही हैं उनको हाईलाइट करेंगे। मैं आपसे अभी जो एक ताज़ा तरीन डेवलपमेंट है, कल मीडिया ने रिपोर्ट किया कि ब्राहम दाग बुट्टी जो पाकिस्तान के नज़दीक एक बागी रहनुमा हो सकते हैं, उनको वीज़ा देने, उनको पासपोर्ट देने का फैसला किया गया है। कितना दुरुस्त है, गलत, ये सुशांत बनाएंगे। दूसरा ये कि जो ऑल इंडिया रेडियो है उसकी बलोची सर्विस तो ऑलरेडी एग्जिस्ट ہوتی تھی، لیکن اب اس کی ایک ویب سائٹ اور ایپ لانچ کی جا رہی ہے تاکہ لوگوں کے ساتھ کنیکٹیوٹی ہو، اور بلوچستان یا بلوچی سمجھنے والے لوگ جتنی بھی دنیا میں موجود ہیں، آف کورس بلا شبہ پاکستان کے اندر بالخصوص، ان تک رسائی ہو، میسیجنگ ہو. یہ کمیونیکیشنز کے چینلز بھارت اگر خاص طور پہ ایکسپلور کر رہا ہے بلوچستان کے اندر، تو آپ کے خیال میں اس کی کیا وجوہات ہیں؟
دیکھیں اس کے اندر وجوہات کا بھی آپ مطلب مجھ سے آپ کیوں پوچھتے ہیں، پوری دنیا کو ریزرویشن کی طرح واضح ہے. اور آپ یہ سوشان سے پوچھیں کہ آپ ایک سوورن کنٹری کے اندر جا کے، تو ابھی ویب سائٹ سے رابطہ ہم برامداد بھکتی کو یہ دیں گے، میں نے بھی یہ پڑھا بھی سنا بھی، تو آپ نے تو یہ ساری باتیں کر دی ہیں. اور ابھی آپ بتائیں کہ کون کس کے معاملات میں مداخلت کر رہے ہیں. انہوں نے بات کی، ابھی آپ دیکھیں کہ ان کے اندر تو ماویسٹ کی موومنٹ ہے، نیکسلائٹس کی ہے، تامیلز کا مسئلہ ہے، خالستان کا مسئلہ ہے، آسامیوں کا مسئلہ ہے، اور منموہن سنگھ صاحب جو ہیں ان کے پرائم منسٹر، انہوں نے ریکارڈ پہ یہ کہا کہ اگر ہماری سلامتی کو خطرہ ہے تو یہ انٹرنل جو اسٹرائکس ان کی طرف ہے جن کو ان کو دھیان دینا چاہیے. تو مقصد یہ ہے کہ بغل میں چھری منہ سے رام رام. آپ تو میں سوشانت تو سمجھتا ہوں کہ یہ ایک انٹلیکچوئل ہیں، اگر یہ ان کا اس یونیورسٹی سے تعلق ہے تو آئی ایم شیور کہ یہ بیلنسڈ ویو دیں گے. اگر میں پاکستان کی ہر بات کو ڈیفینڈ کرتا رہا اور یہ انڈیا کے غلط پالیسیوں کو ڈیفینڈ کرتے رہے تو پھر ہم حقائق کو کب سامنے.
لیکن کوئی ایک پوائنٹ آپ نے تسلیم بھی نہیں کیا نا کہ پاکستان کی غلطی یہ ہے
کے اندر جا کے وہاں یہ کہنا کہ آپ کی آزادی میں ہمارا خون بھی شامل ہے، یہ کوئی اقرار جرم نہیں ہے، یہ ایک مطلب ہے جارحیت کو سرٹیفائی کرنے کی بات نہیں ہے. کیا آپ کو بین الاقوامی قانون اس کی اجازت دیتا ہے؟ پھر آپ کشمیر سے توجہ ہٹانے کا ایک طریقہ یہ ہے کہ جی چلو بلوچستان کا نام لیں. ود ان انڈیا لوگوں نے اس کو مذمت کی ہے، کانگریس کے لوگوں نے کی ہے، اور مانکی شنکر وغیرہ اور بہت سے لوگوں نے
جیسے مذمت ہوئی ہے،
کیا ادھر سے ادھر کا تعلق ہے
جنرل صاحب؟ جیسے مذمت ہوئی ہے وہاں پہ ہمیں انٹرنیشنل بلاگز
ہمارے بلوچستان کے اندر خیبر پختونخوا کراچی جہاں انہوں نے پوری ایفرٹ کی ہے وہاں لوگوں کو، ہمارے ایم کیو ایم کے کچھ لوگ جو ہیں انہوں نے آ کے پروف دیا کہ ہمیں یہ ٹرین کرتے رہیے راہ وہاں آنے کے لیے. تو میرے خیال میں سشانت صاحب کو بھی اپنے گریبان میں دیکھ کے اپنے لوگوں کو بتانا چاہیے کہ یہ اس طرح مسئلہ نہیں آگے چل سکتا، ہمیں اپنے اپنے مسائل کو حل کرنا ہے اور ایک دوسرے کے ساتھ تعاون کرنا ہے.
جی جنرل صاحب، میں یہ بھی کہنا چاہ رہا تھا کہ جیسے آپ یہ کہہ رہے ہیں کہ دنیا سے اگر تردید آئی ہے تو دنیا کے انٹرنیشنل ویب سائٹ کے اوپر پرائم منسٹر نریندر مودی کے اس بیان کا خیر مقدم بھی کیا گیا ہے، جس میں انہوں نے خاص طور پہ بلوچستان کے اندر رائٹ ایکٹیوسٹ یا کچھ کمیونٹی کے لیے آواز بلند کی ہے، بلاگز چھپے ہیں.
دیکھیں نا، وہ ان کو خوش آمد کہنے والے بھی وہی لوگ ہیں، ان کے اپنے جو رات کا ایک سسٹم ہے، جو ایک طرف سے خبر آئی دوسری طرف سے اس کو ویلکم کرنے والے. آپ نے افغانستان کا اس میں بلوچستان کے اندر چیف منسٹر اور پوری حکومت اور بڑے بڑے جلوس نہیں دیکھے جنہوں نے کنڈیم کیا اور پتلیاں جلائیں مودی صاحب کی کہ بھائی آپ ہمارے مسائل میں کدھر، اس کو آپ
دونوں طرح کی تصویر ہے، دونوں طرح کی تصویر ہے.
دے آر ہیپی کیا ہے، لیکن ان کو تکلیف ہی ابھی یہی ہے کہ بلوچستان بھی ٹھیک ہوتا جا رہا ہے، ضرب عزب بھی کامیاب ہو گیا ہے، نیٹو والے فیل ہوئے ہیں، کراچی کی سچویشن بہتر ہو گئی ہے، سی پیک آ رہا ہے، تو یہ تو پاکستان سٹیبلائز ہو جائے گا، جو ان کی بکس کے اندر یہ بڑا بہت بڑی غلطی ہوگی. سو دیٹ از دی ریزن کہ یہ پرابلم ہے. اور یہ اپنے کشمیر کے مسئلے کے اوپر ان لوگوں کے اندر، آپ نے کبھی حالیہ تاریخ میں یعنی بدترین ہیومن رائٹس وائلیشنز بھی ہوئی ہیں، لیکن کبھی آپ نے دیکھا ہے کہ آپ نے پیلٹڈ جو گنز ہیں ان کو بچیوں کے اور عورتوں کے اور کے آنکھوں کے اندر اور منہ کے اندر مار کے تو ان کو زخمی کیا؟ یہ تو انڈیا کے اپنے اسپتالوں میں. آج ہی ان کے کشمیر کے اندر اپوزیشن پارٹی کے لیڈر نے ریزائن کر دیا اس پروٹیسٹ کرتے ہوئے. تو خدا کے لیے
میں سشانت کا بیان لے رہا ہوں،
لوگوں کو آپ شرمندہ نہ دیں، آپ ہیومن رائٹس کا وہ کریں، آپ اچھے ہوں لوگ آپ کے ساتھ بھی اچھے ہوں گے، تعاون کے ساتھ ہم آگے چل سکتے ہیں. یہ بلیم گیم لوگ آپس میں پالیٹیشنز کرتے رہے جو مرضی ہے، اگر اپنے چھوٹے سیاسی مقاصد کے حصول کے لیے، لیکن جو سٹیٹس مین شپ ہے اس کا تقاضا یہ ہے کہ ان چیزوں کو دیکھا جائے اور ہمیں ایک دوسرے کے مسائل کو سمجھیں. اور آج انڈیا بشک
نزدیک ہو گیا،
میں سوکھ سے کہتا ہوں کہ کل تک ان کا جو اشر ہوگا وہ ساری دنیا دیکھے گی. اور ابھی انڈیا کے اندر تحفظات ہیں اس کے اوپر کیا آپ ان کے ساتھ اسٹریٹجک پارٹنرشپ کر رہے ہیں, یہ کر رہے ہیں, کس کے لیے؟
میں بالکل
چائنا
جی جانا صاحب مجھے
کرنا چاہتے ہیں,
باقی پینلز کو بھی لینے دیجیے.
کہہ دیا کہ ہمارے کنسرنز ہیں تو آسٹریلیا اور جاپان اور انڈیا مل کے تو یہ جو ایشیا پیسیفک ریجن کے اندر ایک ڈیفینس پیوٹ بنانے کی بات, تو وہ ملک دنیا کا سب سے بڑا ملک ہے چائنا, اور سیکنڈ ہائیسٹ ان کی جو ہے اکانومی ہے اور وہ ایمرجنگ سپر پاور ہے, تو اس کو یہ پتہ نہیں ہے کہ اس کے ساتھ یہ
باقی پینل کو بھی ذرا,
اس لیے آپ جب کسی کو چھیڑیں گے
آپ کا موقف بالکل بڑے کلیئرٹی کے ساتھ سامنے آ گیا. مجھے باقی کچھ پینلز کو بھی کائنڈلی لینے دیجیے. اور آپ کے سوالات بالکل, مجھے یقین ہے کہ سشانت نے پوائنٹس نوٹ کر رکھے ہوں گے, اور مجھے اندازہ ہے کہ جو ہمارے اگلے پینلسٹ ہیں ان کے خیالات بھی ملتے جلتے ہوں گے, تو پھر اکٹھا سشانت اس کو جواب دیں گے. فرح عظیم شاہ ہمارے ساتھ ہیں, ایگزیکٹو ایڈیٹر گلوبل افیئرز, فارمر پارلیمنٹیرین ہے اور بلوچستان سے ان کا تعلق ہے. فرح بہت شکریہ آپ کا, آپ نے بھی جوائن کیا. مختصر آپ کے خیال میں یہ جو ریسنٹ ڈیولپمنٹس ہیں, ویب سائٹ کا لانچ کیا جانا, بلوچستان کے لوگوں کے ساتھ ڈائریکٹ کنیکٹیوٹی, اور اقوام متحدہ کی جنرل اسمبلی سے پہلے جس میں متوقع طور پہ پاکستان کشمیر کی بات کرے گا, اور جنرل صاحب کے بقول یہ اسی پہ دباؤ کی ایک ٹیکٹکس ہے, آپ کا اندازہ کیا ہے یہ کمیونیکیشن کتنی ہیلپ کر سکتی ہے بلوچستان کے اندر, کتنی سپورٹ ہے بھارت کے لیے, یا بھارت جس انداز میں بھارت کے بقول آواز اٹھانا چاہتا ہے وہاں پہ ہیومن رائٹس کے خلاف, اس کی ایکسیپٹنس کتنی ہے, اور یہ نئے چینل کمیونیکیشن کے کس حد تک دلی کو انگیج کریں گے کوئٹہ کے ساتھ یا کوئٹہ کے لوگوں کے ساتھ؟
سب سے پہلے تو میں تمام دنیا کو اور اسپیشلی انڈیا کے تمام رہنے والوں کو ایک عظیم شاہ بلوچ کلاس سے تعلق رکھنے والے کا سلام پہنچے. اور جہاں تک آپ نے بات کی کہ دیکھیے کشمیر اور بلوچستان, ایک تو ان دونوں چیزوں کو, ان دونوں ایشوز کو بالکل علیحدہ علیحدہ کر دیں, اور بلوچستان کا کوئی ایشو ہے ہی نہیں. حسن صاحب, بلوچستان بلوچ اپنی مرضی سے پاکستان کے ساتھ شامل ہوئے تھے, اور میں جس اسٹیٹ سے تعلق رکھتی ہوں میں کلاگ سے ہوں, اور ہمارے ہیڈ آف دا اسٹیٹ نے اپنی مرضی سے قائد اعظم کے ساتھ الحاق کیا تھا, اور ہم اپنی مرضی سے پاکستان میں شامل ہوئے تھے, اور ایشو تو کوئی نہیں ہے. لیکن وہ ایک گھر بھی ہو, ایک فیملی بھی ہو, بہن بھائی بھی ہو, ماں باپ بھی ہو, تو ملک اور اس کے عوام بھی بالکل ایسے ہی ہوتے ہیں, تو یہ لڑائی جھگڑے اور آپس کی یہ کچھ رنجشیں یہ ہوتی ہیں. اس کا یہ مطلب نہیں ہوتا کہ دوسرے ایلیمنٹ جو آپ کے خلاف کام کر رہے ہیں اور وہ اس قسم کی حرکتیں کرنا شروع کر دیں. اور ہیومن رائٹس کی آپ نے بات کی کہ انڈیا اور ہیومن رائٹس, انڈیا کو تو ہیومن رائٹس سے الگ دے کے بارے میں نہیں پتا, وہ تو ہیومن رائٹس کی وائلیشن کر رہا ہے. ایک ڈیموکریٹک اسٹیٹ ہونے کے ناطے سے وہ اس طریقے سے دوسرے ڈیموکریٹک جو ایک ہے اسی کے لوگوں کو اسی کی گورنمنٹ کے خلاف استعمال کرنا
میں ذرا دو پوائنٹ ویو پاکستان سے آگے ذرا ڈیٹیل میں میں چاہوں گا کہ سشانت اس کو رسپونڈ کریں گے. جی سشانت, بھارت کا واقعتاً بلوچستان کے اندر کیا انٹرسٹ ہے, وہ واقعتاً ایک ہیومن رائٹ چیمپئن کے طور پہ اس کو آواز اٹھانا چاہتا ہے, ٹٹ فار ٹیٹ ہے, کشمیر کے اوپر دباؤ برقرار رکھنا ہے, اور یہ جو نئی اپروچ ہے ویب سائٹ لانچ کرنے کی, ایپس لانچ کرنے کی, اس سے کیا گین کر سکتا ہے بھارت؟
ایک بات ضرور بولنی پڑے گی, یہ جنرل صاحب کا میرے خیال محاورہ پرانا ہے لیکن ایک مجھے اسلامک سپریمیسی ہے تو اس کا جواب تو میں ضرور دوں گا کہ ان کے بھی اگل میں بندوق ہے اور منہ میں اللہ اللہ ہے, تو یہ کوئی خاص بات نہیں ہے جو انہوں نے بولی, اور جھوٹ کا پلندہ انہوں نے جو کھڑا کیا. ریزگنیشن کی بات کرتے ہیں تو بلوچستان میں بھی کافی لوگ تھے, ثناء اللہ بلوچ یا باقی لوگ بھی تھے جنہوں نے ریزائن کیا تھا پاکستان کی جو ریاستی دہشت گردی تھی بلوچستان میں, جو ابھی سے نہیں پچھلے 15 سال سے چل رہی ہے, جو ہزاروں لوگ لاپتا ہوئے, جو ہزاروں لاشیں ملی, مسک شدہ لاشیں, وہ کس نے مارے؟ جو ڈیتھ اسکواڈ وہاں پر پاکستان فوج رن کرتا ہے, اور جس طریقے سے بلوچستان کا جو سماج ہے اس میں یہ سنی ایکسٹریمسٹ جو پاکستان کی فوج میں بھی بلونگ کرتے ہیں, ان کی جو وہاں پر پکڑ بنوائی ہے, یا جتنے یہ جو دہشت گرد اور تنظیمیں ہیں جن کو وہاں پر ایک کھلی چھوٹ دی بلوچوں کو اور اچھا مسلمان بنانے کے لیے, وہ کہاں سے آئے؟ باقی کوئی کوئی کمی نہیں ہوتی, ان کے جنرل صاحب ہیں, انہیں کے کلیگ ہیں جو شاید افرمیٹیو ایکشن سے اوپر آئے جنرل بن گئے اور اب وہ سب کو دس دیتے ہیں. ان سے ذرا پوچھے کہ کتنے ووٹ سے جیتے تھے اور کس طریقے سے جیتے تھے, وہ جس کانسٹیٹیوئنسی سے جیتے تھے. بلوچستان میں جب چناؤ ہوئے تھے تو کیا پرسنٹیجز تھی ووٹس کی؟ ایک جگہ پہ تو میرے خیال 300 یا 400 ووٹ ہی پڑے تھے ماتر,
ठीक है ना, जहाँ पर टोटल जो इलेक्टोरेट था वो कई हजारों में था, तो 400 वोट पड़े। अब ये हमको दर्ज देते हैं कि जी सोवरेन नेशन है, तो सोवरेन नेशन तो भारत की था ना, तो पंजाब में आपने क्यों सिख मिलिटेंसी को प्रमोट किया? वो जो बैठे हुए हैं और अभी भी वो दहशतगर्द आपके यहाँ पर आपने पनाह दी हुई है उनको, जो खालिस्तानी है, और खालिस्तान का राग आप बार बार अलापते हैं और उसको आपने दोबारा से चालू करने की बहुत कोशिश की, वो आपको अभी तक सक्सेस मिली नहीं। यही चीज आपने नागालैंड में की, यही चीज आपने त्रिपुरा में की, जो बांग्लादेश जब पाकिस्तान होता था तो उसका इस्तेमाल करके, यही चीज आप जो बाकी इंडियन मुजाहिदीन दहशतगर्द तंजीमें हैं उनको आप लश्कर ए तैयबा वगैरह के साथ इस्तेमाल करके, और फिर आप हमको दर्ज देते हैं। फिर ह्यूमन राइट्स की जो मैडम बोल रही थी ह्यूमन राइट्स के बारे में, फिर ह्यूमन राइट्स रिकॉर्ड जरा पाकिस्तान का निकाल के देखते हैं आप। भारत में एक बारी 1950 में कभी हेलीकॉप्टर या कुछ इस तरीके का सामान इस्तेमाल किया और उसके बाद इट्स अ ग्रेट नो-नो। और अगर जिस तरीके से पाकिस्तान अपने ही देश को पाकिस्तान की फौज बार बार ऑक्यूपाई करती है, आर्टिलरी गन्स यूज कर करके, हवाई जहाज यूज करके, हेलीकॉप्टर गनशिप्स यूज करके, ये कहीं और किसी दुनिया के और कोने में इस तरीके से फौजियां लड़ती है कि अपने ही लोगों के साथ? जिस तरीके से आप कराची के अंदर पिछले 2 साल के अंदर अंदर 2500 के करीब लोग एनकाउंटर्स में मरे हैं, सारे फेक एनकाउंटर, कोई उसकी वो नहीं हुई, इन्वेस्टिगेशन नहीं हुई, किसी की पूछताछ नहीं है। भारत के अंदर जब भी कोई क्रॉस ह्यूमन राइट्स की वायलेशन होती है तो ऑफिसर्स आर कॉट एंड दे आर पनिश्ड। देर आर इनफ एग्जाम्पल्स, और जो कोर कमांडर थे उन्होंने पूरा का पूरा ब्यौरा दिया था। अगर गुरु गूगल पे चले गए जनरल साहब तो वहां पर देख लें कि जो कोर कमांडर है उन्होंने पूरा वो दिया था कि कितने केसेस वहां पर इंस्टीट्यूट हुए, कितने अफसर पनिश हुए और कितने जवान जो है उनको उम्र कैद की सजा हुई।
तो वो दोनों दोनों चीजों को रिस्पॉन्ड किया। मुझे अभी
बोलने दीजिए क्योंकि इन दो लोगों से मैंने बहुत बात सुन ली है। दूसरी चीज ये है कि सॉवरेनिटी की जो इतनी ये दुहाई दे रहे हैं, जो दुनिया भर के देशों में जाते इन्होंने अपने दहशतगर्द भेजे वहां पर सॉवरेनिटी असर नहीं होता। आप जब अफगानिस्तान के जो दहशतगर्द हैं उनको अपने यहाँ पर पनाह देते हैं, और ये बड़ा आसान है कि जो रिफ्यूजी बैठे हुए हैं हमको पता नहीं है, वो आपकी नाक के नीचे काम कर रहे होते हैं आपको पता नहीं होता, वो यहाँ पर इस्लामाबाद के नजदीक बैठे होते हैं आपको पता नहीं होता, तो अच्छा ये आपको नहीं पता कि जी जो बाकी सारे दहशतगर्द हाफिज सईद टाइप के लोग हैं जो दम बनाते हुए घूमते हैं, खुलेआम पैसा इकट्ठा करते हैं, खुलेआम जैसे मोहम्मद के लोग वो वीडियो सोशल मीडिया पे अवेलेबल है, जो पैसे इकट्ठे कर रहे हैं उस पर कोई रोक टोक नहीं है। फिर आप बात करते हैं कि जी हमारी सॉवरेनिटी अफेक्ट हो रही है। तीसरी चीज ये है कि आप जब ह्यूमन राइट्स की कश्मीर के अंदर बात करते हैं, आप ठीक है मैं तो बोलता हूँ कि बिल्कुल आर्टिलरी गन्स यूज करनी चाहिए अगर जरूरत पड़े, कोई ऐसा एरिया जहां पर आपने लोगों को एरिया बनाने की कोशिश कर रहे हैं और अभी भी वो दहशतगर्द आ रहे हैं, आए दिन सड़कों के ऊपर एनकाउंटर हो रहे हैं जो इन्फिल्ट्रेटर्स आने की कोशिश कर रहे हैं, वो मारे जा रहे हैं और मारे जाएंगे। और आप जब ये कहेंगे कि वो अंदर आके वहां पर इंस्टिगेट करेंगे मॉब को, वहां पर वायलेंस करेंगे या एक मर्डरस मॉब इकट्ठा कर करके कोशिश करेंगे कि पुलिस वालों को मारा जाए या उनकी फैमिलीज को टारगेट किया जाए, तो ऑब्वियसली वो भी रिएक्ट करेंगे।
जी, बहुत बहुत डिटेल से
पावर कंट्रोल के लिए इस्तेमाल हुई है और वो बिल्कुल लास्ट मोमेंट पे इस्तेमाल होती है, दे आर नेवर यूज्ड इन द फर्स्ट इंस्टेंस। द पॉइंट इज दिस कि अगर ये बोलते हैं कि जी आप नॉर्मल बंदूकें फायर करें जैसे पाकिस्तान की फौज अपने लोगों के खिलाफ करती है, तो बात वो भी ठीक है, करते हैं उसको भी।
नहीं, बहुत डिटेल से आपका जवाब भी आया और काउंटर एलिगेशन भी आया, आई विश कि हम इसके ऊपर सवाल जवाब का सिलसिला जारी रह सके, लेकिन मुझे अगले सेगमेंट से जाने भी जाना है। मैं सिर्फ एक मिनट जनरल साहब आपको दूंगा, आप उसको रिस्पॉन्ड करना चाहते हैं, उन्होंने कुछ इंटरनल जंगों की बात की है पाकिस्तान की।
बखुदा मुझे हंसी आ रही है, ये सारी बात जितना ये सरमन दिया है इन्होंने, इसमें कोई भी किसी चीज को भी इन्होंने काउंटर नहीं किया। देखिए बात ये है कश्मीर में ह्यूमन राइट्स की वायलेशन है, वो हॉस्पिटल के अंदर है, बैन अलावा अदारा कहता है कि हम इंडिपेंडेंट इंक्वायरी करना चाहते हैं, ये नहीं करने देते, इल्जाम पाकिस्तान पे है, वहां यूनाइटेड नेशन मिलिट्री ऑब्जर्वर ग्रुप जो है वो मौजूद है, उसको आगे नहीं आने देते, इल्जाम पाकिस्तान पे है। ये कह रहे हैं कि दहशतगर्दी जो है वो पाकिस्तान के अंदर जो करते हैं उनको, ये आप ये बताएं कि इनके तो सबसे बड़ी जो दहशतगर्दी की वारदात हुई गुजरात में, जब 1000 मुसलमानों को जला दिया, उसको इन्होंने वजीर आजम बना दिया। आपने देखा बाबरी मस्जिद को क्या किया, आप इनकी यानी आप एक से एक सिचुएशन माइनॉरिटी की क्या सिचुएशन है, लेकिन जो मेरी बहन स्कॉलर है बलूचिस्तान की उसकी भी बात का जवाब नहीं दिया। भाई कश्मीर का बलूचिस्तान का तल्लक ही कोई नहीं है, कश्मीर बलूचिस्तान के लोग पाकिस्तान का हिस्सा है अनकॉन्स्टिट्यूशनल, कश्मीर के अंदर यूनाइटेड नेशन के रेजोल्यूशन है उसके मुताबिक प्लेबिसाइट होना है, तो आप कश्मीर को उधर काउंटर करने के लिए बलूचिस्तान के अंदर किधर आ गए? तो इसलिए मेरे ख्याल में कोई इनके पास कोई आर्गूमेंट नहीं है।
काफी जहर है उसमें, लंबी डिबेट हो जाएगी, मैं इसको समअप करना चाहूंगा।
इसके ऊपर हमें अभी मैं इस इन चीज के ऊपर और क्या तबसरा करूं, मैंने बारह ये कहा है कि आपको हमें अपने अपने गरेबान में देख के अपने हालात को बेहतर करना होगा। ये कभी कहते हैं अच्छा जी ये जनरल साहब कितने वोटों से बने हैं, तो मैंने सेकंड हाईएस्ट वोट्स लिए हैं पंजाब जैसे बड़े सूबे में, तो मैं इलेक्ट हूँ सेनेट का, इनको पता ही नहीं है। ये सिर्फ फॉर द सेक ऑफ आर्गूमेंट आगे पीछे, ताकि
काफी हीटेड डिबेट रही, काफी हीटेड डिबेट रही और पूरा मौका देने की
फ्यूटाइल आर्गूमेंट थी इनकी तरफ से, बट थैंक यू वेरी मच कि आपने हमें मौका दिया बात करने।
जी बहुत शुक्रिया जनरल साहब, आप हमारे साथ हैं। फर अजीम शाह, आप इस सेगमेंट को समअप कीजिएगा। आपके ख्याल में एक काउंटर नैरेटिव भारत से भी आया है, सुशांत सरीन ने बड़ी तफसील से ना सिर्फ मौके बयान किया है बल्कि कुछ सवालात भी उठाए हैं, जैसे पाकिस्तान के अंदर हमें बलूचिस्तान के अंदर मिलिट्री इंगेज नज़र आती है, ट्राइबल एरियाज़ के अंदर ऑपरेशन हो रहा है, कराची के अंदर रेंजर्स मौजूद हैं, तो वो कहते हैं कि राइट्स की वायलेशन तो दर हकीकत यहाँ पर हो रही हैं और सप्रेशन तो यहाँ पर नज़र आता है। पाकिस्तान इस मौक़ को या कश्मीर को सामने रख के वो वहाँ पर अक़वामे मुत्तहिदा में नहीं जा सकता, या उसके पास मॉरल एक तरह से वो पोजिशन नहीं होगी इंटरनल हालात को देखते हुए।
जी देखिए, आर्मी की जहाँ तक इन्होंने बात की और ऑपरेशन की बात की, ऑपरेशन दहशत गर्दी के खिलाफ हो रहे हैं, ऑपरेशन जो है वो दहशत गर्दों के खिलाफ हो रहे हैं, और मैं इस प्रोग्राम की तवज्जो से इस प्रोग्राम के थ्रू सारे इंटरनेशनल मीडिया को ये दावत देती हूँ कि वो बलोचिस्तान आए, इंटीरियर बलोचिस्तान आए, खुददार आए, कलात आए, लसबेला आए, वड आए, गवादर आए, बल्कि अभी कुछ अर्से पहले भी गवादर में एक इंटरनेशनल कॉन्फ्रेंस हुई थी, इंटरनेशनल मीडिया वहां पर आई थी, आए लोकल लोगों से मिले, उन्हें खुद ही पता चल जाएगा असल हकीकत बलोचिस्तान की, उन्हें खुद ही पता चल जाएगी असल बात ये है। हसन साहब, इंडिया बौखलाया हुआ है, इंडिया बहुत ज्यादा डरा हुआ है, क्योंकि बलोचिस्तान मिनरल रिसोर्सेज से माला माल है, गवादर पोर्ट वन ऑफ द इम्पोर्टेंट पोर्ट इन द वर्ल्ड, और ये जो है बलोचिस्तान की जो ताकत है पाकिस्तान की ताकत है, और इस तरीके से पाकिस्तान एक सुपर पावर बन जाएगा अनकरीब, इसी चीज से इंडिया घबराया हुआ है। और उनके एक कोई फिलोसोफर है चंकिया, और उनकी फिलोसफी थी कि योर एनिमी नेबर्स इज योर फ्रेंड, बस ये उसी फिलोसफी पे काम कर रहे हैं और इस किस्म की बौखलाहट में इस किस्म की जो नेगेटिव चीजें हैं वो कर रहे हैं, और वो कभी भी कामयाब नहीं हो सकेंगे। इंशाल्लाह पाकिस्तान बलूचिस्तान की ताकत से बहुत जल्द सुपर पावर बन जाएगा।
जी बहुत शुक्रिया फरा, हमारे साथ रहेगा। हम चंद सेकंड की एक ब्रेक लेते हैं, सामीन मुख्तसर सी ब्रेक होगी, वापस आएंगे तो बात करेंगे पाकिस्तान के भारत के अंदर माओस्ट जो बागी हैं उनको एक ताज़ा तरीन रिपोर्ट के अंदर जो यहाँ से जारी हुई है दुनिया का चौथा ख़तरनाक तरीन दहशत गर्द ग्रुप करार दिया गया है। क्या फैक्टर्स हैं और इससे इंटरनल क्या थ्रेट्स हैं भारत को, एक ब्रेक के बाद।
इमरान, तुम उर्दू में ताज़ा तरीन खबरों और दिलचस्प फीचर्स के लिए किस वेबसाइट पे जाते हो?
वॉइस ऑफ अमेरिका की उर्दू वेबसाइट www.urduvoa.com पर, और कहाँ?
जबरदस्त, मुझे भी सबसे ज्यादा www.urduvoa.com ही पसंद है।
चलो किसी बात पर तो हम दोनों में इत्तेफाक है
भाई, www.urduvoa.com पर किसे इत्तेफाक नहीं होगा।
प्रोग्राम जहानंग में आपका खैर मकदम, मैं हूँ असद हसन और प्रोड्यूसर हमारे साथ गुलरुख, और प्रोग्राम के हिस्से में हम बात होगी एक रिपोर्ट है सीपीआई माउस्ट, उनको फोर्थ नंबर पे चौथे नंबर पे रैंक किया गया है दुनिया के जो ख़तरनाक हमलावर या दहशतगर्द इंसर्जेंट्स ग्रुप्स हैं उनके अंदर, और उनसे पहले आप ये कह सकते हैं कि जो दीगर ग्रुप मौजूद हैं उसके अंदर इस्लामिक स्टेट है, दाइश है, बोको हराम है और तालिबान हैं, और फिर उसके बाद ये माउस ग्रुप हैं। तो भारत के लिए इंटरनली ये कितना बड़ा चैलेंज है, ग्लोबल टेररिज्म एंड इंसर्जेंसी एंड अटैक इंडेक्स जो है वो दिखाया गया है, टोटल 258 अटैक्स जो हैं वो हम किए गए इस ग्रुप की जानिब से, और اس ماؤس کو وہ ایٹریبیوٹ ہوتے ہیں جس میں سب سے زیادہ جو ہیں 29% ہیں وہ ڈکریز آیا ہے اگر یہ دیکھا جائے سال 2012 کی نسبت، تو یہ 2013-2014 کا ڈیٹا ہے، تو کافی خطرناک یہ گروپ کنسیڈر ہوتا ہے. سشانت آپ ہمارے ساتھ ہیں، بتایا گیا کہ ان کا رابطہ نہیں ہے. فرح عظیم ہمارے ساتھ ہیں، فرح عظیم شاہ، اور اس کے ساتھ ساتھ ہمیں چودھری نعمان ظفر نے جوائن کیا ہے. نعمان انڈیپینڈنٹلی بتائیے گا، چونکہ ہمارے ساتھ سشانت نہیں ہے تو پارٹیزن لائن سے بالکل ہٹ کے، ماؤسٹ واقعتاً اتنا بڑا خطرہ ہیں، اتنا بڑا خطرناک گروپ ہیں؟ بھارت ایک ہیوج ملک ہے، بڑی اسٹرینتھ بھی ہے اس کی انٹرنل، لیکن یہ اس کی انٹرنل سیکورٹی کے لیے کتنا بڑا خطرہ ہو سکتے ہیں؟
میں ضرور، جو انڈین پرائم منسٹر تھے منموہن سنگھ، انہوں نے 2006 میں ایک سٹیٹمنٹ دی تھی. اس سٹیٹمنٹ کے مطابق تھے کہ ایک سب سے بڑا انٹرنل سیکیورٹی کا چیلنج اس کو انہوں نے تصور کیا تھا. تو اس سے ثابت ہوتا ہے کہ جو ان کی انٹرنل سیکیورٹی ہے اس کے لیے ایک بہت بڑا خطرہ یہ بن چکا ہے، کیونکہ جتنے بڑے ایریے میں ان کا اثر رسوخ ہے، یعنی کہ 30-35% ایریا کہا جاتا ہے جس کو آپ ریڈ کوریڈور کہتے ہیں، جہاں پہ ایون فوج کی رٹ جو ہے نا وہ نہیں ہے، تو یہ اس طرح کی جب چیز آتی ہے تو وہ لازمی طور پہ وہ ایک بہت بڑا انٹرنل سیکیورٹی کا مسئلہ بن جاتا ہے. دیکھیں مسئلہ یہ ہے کہ میرا خیال جلدی وہ ہمیں جوائن کر لیں گے جو ہمارے انڈین ہمارے دوست ہیں. اگر آپ اس کو اینالائز کریں تو اس کی جو جڑیں ہیں یہ سیم اسی چیزوں میں ملتی ہیں جس کی وجوہات جو ہے نا انڈیا کے دوسرے مسائل کے اندر میں ملتی ہیں. یعنی کہ آپ دیکھیں پاورٹی ہے، پھر کاسٹ سسٹم ایک بہت بڑا فیکٹر ہے اس چیز کو فیول کرنے میں. کاسٹ سسٹم دلتس وغیرہ کو مارا جو جاتا ہے، اور ان کو جو نکسلائٹس ہیں، جو یہ ماؤسٹ ہیں، ان کو سب سے بڑا جو فیول ملتا ہے وہ اسی لو کاسٹ کاسٹ کے جو لوگ ہوتے ہیں، غریب لوگ ہوتے ہیں. اور ایون کے جو پرائم منسٹر منموہن سنگھ نے اپنی اس اسٹیٹمنٹ میں بھی یہی کہا تھا کہ جو ڈپرائیوڈ اور جو ایلینیٹڈ لوگ ہیں یہ سب سے زیادہ ان کو جوائن کرتے ہیں اور یہ پھر جو ہے نا ہمارے خلاف لڑتے ہیں.
لیکن ایک بات اس میں بڑی مختلف، یہ ظاہر ہے ماؤ باغیوں کی ایک تحریک رہی ہے، بڑا عرصہ وہ خبروں کے اندر بھی رہے ہیں، لیکن پچھلے کئی برسوں سے ہم دیکھتے ہیں کچھ سیٹلمنٹس، انگیجمنٹس بھی ہوئیں پولیٹیکلی ان کے ساتھ شری لنکا کی جانب سے بھی، جس میں انڈیا کی کوآپریشن اور کولیبریشن رہی. اور یہ تحریک بظاہر کمزور ہونے کے باوجود بھی آج بھی اگر وہ نمبر 4 پہ رینک کرتی ہے تو اس میں حیرت کا پہلو بھی ہے. کیوں؟
دیکھیں جو کچھ ایک پولیٹیکل سولوشن اور ڈسکشن سٹارٹ کرنا ایک الگ چیز ہوتی ہے، اور فوری طور پہ اگر ہم یہ کہہ دیں کہ ہاں جی اب ہماری بات چیت سٹارٹ ہو گئی ہے تو یہ مسئلہ ختم ہو گیا، تو میرا خیال ہے کہ اس میں کوئی ریشنل نہیں ملے گا ہمیں. آپ کی ڈسکشن سٹارٹ ہونا اچھی بات ہے، لیکن اس کے جو ان کے جو گریونسز ہیں وہ جب تک وہ دور نہیں ہوں گے. آپ دیکھیں ان کا نظریہ کیا ہے، وہ بنانا چاہتے ہیں مطلب انڈین پیپل فیڈرل ڈیموکریٹک فیڈرل ریپبلک، ٹھیک ہے؟ وہ چاہتے ہیں کہ جو امپیریلسٹ گورنمنٹ ہمارے اوپر ہے اس کو ٹاپل کرنا چاہتے ہیں، تو ختم کر کے اپنے ہاتھ میں عوامی طاقت کے اندر وہ سب کچھ لانا چاہتے ہیں اور اپنی گورنمنٹ قائم کرنا چاہتے ہیں، یعنی کہ ان کی یہ پوزیشن ہے. اور دوسری طرف ان کو وہ امپیریلسٹ تصور کرتے ہیں اور اپنے آپ کو یہ بورژواز، جو اگر آپ کمیونسٹ مینیفیسٹو پڑھیں اور اسی کمیونسٹ آئیڈیالوجی پڑھیں، اسے بورژواز جن کو کہا جاتا ہے، یعنی کہ جو ہیوز ہیں، جن کے پاس سب کچھ ہے، جو کہ لوگوں کی حقوق ایکسپلوئٹ کرتے ہیں، وہ لوگ ان کو وہ تصور کرتے ہیں اور ان کو گرانا چاہتے ہیں. اب صرف ان کی بات چیت ہوئی ہے، یہ میں نہیں سمجھتا کہ ابھی اگر پہلے 100 حملے ہوتے تھے تو ابھی جو ہے نا 20 ہوتے ہیں. نہیں، کچھ کمی آئی ہے لیکن وہ اتنی کنسیڈریبل نہیں ہے کہ ہم کہیں گے جی یہ اتنا ہی ہے جو کافی حد تک قابو پا لیا گیا. اب آپ دیکھیں کہ ان کے جتنے بھی بڑے بڑے وہ جو اسٹیٹس ہیں، ایک نہیں کافی اسٹیٹ، اوڈیسا ایک بہت بڑی اسٹیٹ ہے، اس کے ڈسٹرکٹس ہیں، جھارکھنڈ ہے، پھر بہار ہے، ٹھیک ہے، مدھیہ پردیش ہے، مہاراشٹرا ایک بہت بڑی اسٹیٹ ہے،
گلوبل افیئر کی ایگزیکٹو ایڈیٹر کی حیثیت سے بالکل اس میں کوئی پارٹیزن لائن پہ اس لیے نہیں کہ سشانت سرین سے ہمارا ابھی رابطہ نہیں ہے کہ وہ موقف بیان کر سکتے اور پارٹی کی بات ہی نہیں، ہم صرف ملیٹنسی کو اینالائز کر رہے ہیں. چار بڑے خطرناک گروپ، ایک طرف ہمیں داعش جیسا فینومینا ہے، بوکو حرام ہے، طالبان ہے، اور وہاں پہ ماؤ باغی ہیں. آپ کو حیرت ہوئی اس فائنڈنگز کے اوپر؟
دیکھیں یقیناً حیرت بھی ہوتی ہے، لیکن ہمیں یہ بھی دیکھنا چاہیے کہ اس کا جو حقیقت اور اس کا جو ریئل ایک کہاں سے یہ جڑیں اس کی ہمیں دیکھنی چاہیے. جب تک دیکھیں آپ کسی بھی ڈاکٹر کے پاس آپ جائیں گے اور وہ ہمیں ویسے ہی میڈیسنز وغیرہ دیتے رہیں और वो सही तरीके से टेस्ट करके जब तक हमारी बीमारी तक नहीं पहुंचेंगे उस वक्त तक हम सेहतयाब नहीं होंगे। ये तालिबान है या डिफरेंट जितने भी आपने ग्रुप्स हैं, मिलिटेंसी जितने भी आपने नाम लिए, जब तक हम इसकी हकीकत, ये कहाँ से शुरू हुए, क्यों शुरू हुए, किस तरीके से शुरू हुए, जब तक हम वहां नहीं पहुंचेंगे उस वक्त तक ये मामला जो है हल नहीं हो सकते, ये ग्रुप कभी खत्म नहीं हो सकते। और फिर जहां तक इंडिया की आपने बात की है, और आपने बड़े ही मुझे, मैं एंजॉय कर रही हूँ इस प्रोग्राम को, कि जब शुरू आपने जिस सेगमेंट से किया कि बलूचिस्तान में इंडिया की मुदाखलत और बलूचिस्तान को तोड़ना, पाकिस्तान से अलग करना, और अब आप खुद देखें कि इंडिया में क्या हो रहा है। तो जब इस किस्म की हरकतें आप अपनी नेबर कंट्रीज के साथ करेंगे तो आप भी अपनी खैर मनाएं, फिर आप किस तरीके से सही सलामत रह सकेंगे। मेरा तो ये मौके होता है, मैं बल्कि हर प्लेटफॉर्म पे ये कहती हूँ, दिस इज माई ड्रीम हसन साहब, कि जिस तरीके से हमारा एक रीजन है, पाकिस्तान, ईरान, अफगानिस्तान, इंडिया, जैसे हम सबको मिलके अपनी एक 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 ताकत दिखानी चाहिए दूसरे रीजन को, जिस तरीके से शेंजन कंट्रीज है, जिस तरीके से और
फ्री मूवमेंट हो, फ्री ट्रेड हो, फ्री आमदोराफ्त हो, बड़ा आइडियल स्टेट की बात करें,
हमेशा एक फ्रेंडली जो है एक फ्रेंडली आम मैसेज देते रहेंगे और हम कहते रहेंगे कि अगर अब भी सीधा हो जाए इंडिया तो हम सारी जो पुरानी वो मुखालफत और जो
भी उसको कम करें,
अब भी बुला सकते हैं, लेकिन अगर वो दुरुस्त हो जाए तो।
बहुत शुक्रिया फर अजीम शाह, एग्जीक्यूटिव एडिटर ग्लोबल अफेयर्स, फार्मर पार्लियामेंटेरियन बलोचिस्तान, आप हमारे साथ हैं, आपका बेहद शुक्रिया। सामिन, इस इशू पे जो कि सुशांत तो नहीं है लेकिन भारत से एक नुक्ता नज़र हम आपको ज़रूर सुनवाना चाहते हैं। रईस अहमद लाली, ये नेक्सल इशूज़ के एक्सपर्ट हैं, उनसे हम बात की है सुहेल अंजुम ने, आइए सुनते हैं उनका नुक्ता नज़र क्या है।
तो उन्होंने जाहिर है कि दुनिया के परिप्रेक्ष्य में ये चीज़ें कही है या उनकी रिपोर्ट में ये बातें आई हैं, लेकिन अगर हिंदुस्तान के लिहाज से देखा जाए तो मेरे ख्याल से नक्सल को तो नंबर वन ही मान के चला जा रहा है कि ये देश के लिए सबसे बड़ा खतरा नक्सल को माना गया है। मेरा ख्याल है सरकार भी मानती है, देखिए सबसे ज्यादा बजट जो है अगर किसी अलगाववादी और इस तरह के हिंसात्मक जो चीजें चल रही है उससे निपटने के लिए जो बजट है तो उसमें सबसे बड़ा पोर्शन जो है वो नक्सल को लेकर ही है, और चूंकि इसका एक बड़ा नेटवर्क है, नक्सल एरिया है।
जी सामिन, ये भारत से एक नुक्ता नजर आपने सुना, हमारा लास्ट सेगमेंट था, उस पर हम तफसील से तो बात नहीं कर सकेंगे लेकिन क्विक एनालिसिस में जरूर लूंगा। प्रोग्राम आप वॉइस ऑफ अमेरिका वाशिंगटन से बराह रास्त सुन रही हैं और बात हम करेंगे सीरिया, उसका जो पनाह गुजीनों का बुहरान है, तवक्को ये की जा रही है कि वो इस वक्त अक़वामे मुत्तहिदा की जो जनरल असम्बली का इजलास होने जा रहा है कुछ दिन बाद, उसमें वो सबसे बड़ा मौजू बन सकता है, डोमिनेट कर सकता है इस मीटिंग को। चौधरी नुमान जफर, क्विक एनालिसिस, वाकईतन ये फोरम कैसे कंपनसेट कर सकता है, बहुत बड़ा इंसानी बुहरान है, अगर ये डोमिनेट करता है किस तरह के नतज की तवक्को रखी जाए?
देखें, डोमिनेट तो ये जरूर करेगा क्योंकि माजरीन का एक क्राइसिस है जिसका बहुत बड़ा इफेक्ट आ रहा है नेशनल सिक्योरिटी के, मुख्तलिफ ममालिक जो है यूरोपियन ममालिक उनके ऊपर ये असर आएगा। उसके बाद जो सीरिया की सिचुएशन है वो बहुत अलार्मिंग है, बेशक अभी जो सीज फायर हुई है रिसेंट इसे कुछ हमें रिलीफ नजर आता है, लेकिन ये कि मसला तो उधर का उधर ही खड़ा हुआ है। लेकिन ये जो मीटिंग्स होंगी या ये जो यूनाइटेड नेशन के अभी इवेंट आ रहा है, इसका मुझे नहीं लगता कि कोई बहुत बड़ा असर होगा। वजह इसकी ये है कि दो वजूहत हैं, एक तो देखिए हमारे जो प्रेसिडेंट ओबामा का ये लास्ट मतलब अटेंडेंस है किसी बड़े जो है ना इंटरनेशनल इवेंट के ऊपर, क्योंकि वो लास्टली आएंगे। दूसरी जो यूनाइटेड नेशन के सेक्रेटरी जनरल हैं वो भी दिसंबर के अंदर रिटायर हो रहे हैं, तो मेरा ख्याल है ये कोई ज्यादा वो इसको नहीं कर सकेंगे। दूसरी एक जो अहम चीज है कि इस दफा देखिए रशियन फेडरेशन के प्रेसिडेंट यहाँ पे नहीं आ रहे, मिस्टर व्लादिमीर पुतिन नहीं आ रहे, फिर जो हमारे चाइना के प्रीमियर हैं वो नहीं आ रहे, उसके बाद फिर जर्मन चांसलर हैं वो नहीं आ रही, तो मेरा ख्याल है यही चार पांच बहुत बड़े प्लेयर्स हैं जिनकी मौजूदगी में कुछ होना था। तो मुझे कोई ऐसी चीज नजर नहीं आ रही कि कोई बहुत अहम चीज को सामने आएगी, बस सिर्फ ये है कि जनरल असेंबली के अंदर जो तकारीर होती हैं वो देखने को मिलेंगी। हाँ, इसमें जो दो समिट्स होनी है, एक को जो सेक्रेटरी जनरल हेड कर रहे हैं उसमें जरूर बात होगी, जो ह्यूमैनिटेरियन एड पहुंचाना, ह्यूमैनिटेरियन एड के जो वादे किए जाते हैं मुस्लिम मुल्कों से उसको बढ़ाना, उसके ऊपर जरूर बात होगी। फिर उसके बाद जो दूसरी समिट है जिसको प्रेजिडेंट ओबामा जो है ना वो चेयर करेंगे, तो उसमें भी वो ज्यादातर ह्यूमैनिटेरियन बात जरूर होगी, لیکن میرا نہیں خیال ہے کہ بہت بڑی جو ہے نا کمٹمنٹ یا کوئی اور چیز ہمارے سامنے آئیں گی, بس ایک فارمیلٹی کے طور پہ یہ میرا خیال.
بہت شکریہ آپ کا چودھری نعمان ظفر, ایکسپرٹ ان نیشنل سیکیورٹی, آپ نے ہمیں جوائن کیا, آپ کا بہت شکریہ. فرح عظیم شاہ, آپ کے بھی ہم ممنون ہیں کہ آپ نے ہمارے لیے وقت نکالا. سشانت سرین ہمارے ساتھ تھے, اس کے علاوہ جنرل عبد القیوم صاحب نے ہمیں جوائن کر رکھا تھا اس پروگرام میں. تمام مہمانوں کا بہت شکریہ جنہوں نے ہمارے لیے وقت نکالا. اسد حسن کو اور پروڈیوسر گلرخ کو اجازت دیجیے آج کے اس پروگرام کے. خدا حافظ.
اس پروگرام میں جو نقطہائے نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے, اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے.